الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذ يرفع إبراهيم القواعد من البيت وإسماعيل ربنا تقبل منا إنك أنت السميع العليم صدق الله مولانا العظيم لبيك بريء لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك. آج ذوالحج کی آٹھ تاریخ ہے اور اللہ تعالیٰ کے کرم اور فضل سے ہم لوگ یہاں مینا کے اندر احرام کے ساتھ ہیں اور حج کی نیت کر کے ہم یہاں پہنچے ہوئے ہیں. اللہ تعالیٰ نے کتنا بڑا احسان کیا ہے کہ ہم لوگوں کے لیے مینا میں ایئر کنڈیشن ٹینٹ ہے, مینا میں فائر پروف ٹینٹ ہے, کھانا پینا استنجا تمام طرح کی فیسیلٹی کوالٹی ون ہے, ٹاپ کوالٹی کی فیسیلٹی ہے. اتنی زیادہ سہولیات کے ساتھ اللہ تعالیٰ نے ہم کو حج کرنے کا موقع دیا, یہ اللہ تعالیٰ کا ہمارے اوپر بہت بڑا احسان ہے. سب کہو الحمدللہ الحمدللہ الحمدللہ. ایک زمانہ تھا, قرآن خود کہتا ہے یہاں ایئر کنڈیشن تو کیا, پنکھے تو کیا, پانی کا انتظام بھی نہیں تھا, ایسی تکلیف کے دن تھے اور دور دور تک کوئی انسان جانور عمارت کوئی چیز نہیں تھی. اللہ تعالیٰ نے اپنے خلیل اللہ کے نبی حضرت ابراہیم علیہ الصلاۃ والسلام بہت بڑے اللہ کے نبی ہیں, انہی کے ذریعے حج پھر چالو ہوا, انہی کے ذریعے سے قربانی شروع ہوئی. جو ہم قربانی کرتے ہیں یہ ابراہیم علیہ الصلاۃ والسلام نے اسی مینا کے جنگل میں اپنے بیٹے کی گردن پر چھری چلائی اور اس کے بدلے میں جنت سے جانور آیا اور دنیا کے اندر قربانی کی سنت شروع ہو گئی. تو حضرت ابراہیم علیہ السلام گرانڈ گرانڈ فادر ہوتے ہیں ہمارے نبی پاک صلی اللہ علیہ وسلم کے. نبی پاک صلی اللہ علیہ وسلم کے بہت اوپر جا کر کے دادا حضرت ابراہیم علیہ الصلاۃ والسلام ہے, بلکہ ٹوٹل عرب قریش پراپر جو عرب ہے ان کے دادا حضرت ابراہیم علیہ السلام ہوتے ہیں. صحابہ نے پوچھا ایک مرتبہ, مل اداحی یا رسول اللہ, یہ قربانی کیا چیز ہے؟ تو اللہ کے آخری نبی تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم فرمانے لگے, ہوا سنت ابیکم ابراہیم, یہ تو تمہارے ابا ابراہیم علیہ السلام کا طریقہ ہے قربانی کرنا. خود حضور نے فرمایا کہ یہ قربانی تمہارے ابا ابراہیم علیہ السلام کا مبارک طریقہ ہے. تو صحابہ نے پوچھا, وَمَا لَنَا فِيهَا يَا رَسُولَ اللَّهِ, ہم کو کیا ملے گا قربانی میں؟ تو کہا, قربانی کے جانور پر جتنے بال ہوتے ہیں نا اللہ تمہیں اتنی نیکی اور ثواب عطا کریں گے. کبھی کسی نے گھنا آج تک ہم نے کتنے بکروں کی قربانی کر ڈالی؟ اور جو لوگ محبت سے 15 دن پہلے لا کے پالتے ہیں, مہینہ پہلے پالتے ہیں, نلاتے ہیں, مہندی لگاتے ہیں, چارہ کھلاتے ہیں, کسی نے کبھی گنا کہ بکرے پر کتنے بال ہے؟ بلکہ کسی کے لیے گننا آسان بھی ہے کیا؟ آپ کتنے ہزاروں لاکھ سے زیادہ بال بکرے کے اوپر ہوتے ہیں, جانور پر ہوتے ہیں, تو جتنے بال اتنی نیکی اللہ تعالیٰ عطا فرماتے ہیں قربانی کی برکت سے. تو صحابہ نے پوچھا کہ یہ جو گھینٹے ہوتے ہیں, دمبے ہوتے ہیں, اس کے اوپر تو اون ہوتا ہے, اس پر تو بہت زیادہ بال ہوتے ہیں. فقالوا فصوفوا یا رسول اللہ, اے اللہ کے رسول, اون والے جانور میں کیا؟ وہ یوں سمجھنے لگے کہ بکروں میں بال کم ہوتے ہیں, گھینٹوں میں دمبوں میں بال زیادہ ہوتے ہیں, تو اس میں کیسا رہے گا؟ تو نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا, بکل شعرت من الصوف الحسنا, اون والے جانور میں بھی جتنے بال ہے اتنی اللہ تعالیٰ نیکی اور ثواب دیں گے اس قربانی کے اوپر. اس کا گوشت, اس کی ہڈی, اس کا چمڑا, اس کی ہر چیز قیامت کے دن ہمارے نیکی کے پلڑے میں تولی جائے گی. قیامت کے دن انصاف ہونے والا ہے, کس نے نیک کام کتنے کیے, گناہ کتنے کیے, ایک ترازو ہوگی اس میں تولا جائے گا. قرآن میں اللہ نے فرمایا, ونضع الموازين القسط ليوم القيامة. قیامت کے دن انصاف والی ترازو ہوگی, اس میں اعمال تولے جائیں گے. تو جدھر نیکی رکھی جائے گی, نماز, روزہ, حج, عمرہ, وہیں پر قربانی کا جانور بھی رکھا جائے گا, اور اس کو بھی اللہ تعالی ہماری نیکی کے ساتھ تولیں گے, اور اس پر اللہ ہمیں ثواب دیں گے. یہ قربانی اسی مینا کے میدان سے شروع ہوئی, اس کی ہسٹری یہ ہے کہ حضرت ابراہیم علیہ السلام جو اللہ کے نبی ہیں, رسول ہیں, پیغمبر ہیں, انہوں نے خواب دیکھا تھا. اور نبی کا خواب ہماری طرح تھوڑا ہی ہوتا ہے, وہ تو ڈائریکٹ اللہ کا میسج ہوتا ہے, اللہ کا آرڈر ہوتا ہے. تو حضرت ابراہیم نے خواب دیکھا, اور خواب کے اندر یہ دیکھا کہ میں اپنے بیٹے اسماعیل کی گردن پر چھری چلا رہا ہوں. انی ارا فی المنام انی اذبحک فانظر ماذا ترا قال يا أبت افعل ما تؤمر ستجدني إن شاء الله من الصابرين. اللہ نے وہ پوری ٹرو ہسٹری قرآن میں بیان فرما دی. ابراہیم علیہ السلام پیلسٹائن میں رہتے تھے, وہاں سے آئے یہاں مکہ مکرمہ. ان کی سیکنڈ وائف حضرت ہاجرہ اور ینگ سن جوان بیٹے اسماعیل یہاں مکہ میں رہتے تھے, جہاں کعبہ شریف ہے, ہاف راؤنڈ جو وال ہے, حتیم کی دیوار جس کو ہم کہتے ہیں, وہاں پر حضرت ہاجرہ کا مکان تھا, حضرت ابراہیم کی بیوی کا, اور وہیں ان کی قبر بھی ہے, حتیم ہی کی دیوار پر. ماں بیٹے دونوں رہتے تھے, حضرت ہاجرہ, حضرت اسماعیل. ابراہیم علیہ السلام پیلسٹائن سے آئے, اور آ کر کے اپنی بیٹے کو, بیوی کو ملاقات کیا. پھر اپنے بیٹے کو بلا کے کہا, جوان بیٹا, اسماعیل جوان ہو گئے تھے, جوان بیٹے سے کہا, بیٹا میں نے خواب دیکھا ہے کہ میں تجھے ذبح کرتا ہوں, تیری گردن پر چھری چلاتا ہوں. تو بیٹے نے کہا, ابا جان کر لو, ان ماں کے سامنے کیسے کریں گے, ایک ماں کا دل ماں کا دل ہوتا ہے, ماں کبھی اپنے بیٹے کی گردن پہ چھری چلانا تھوڑی دیکھ سکتی ہے. ماں ہے اور جوان بیٹا ہے, یہ دونوں جنگل میں رہتے تھے, کعبہ کے پڑوس میں. اس وقت مکہ شہر نہیں تھا, پورا جنگل تھا, دور دور تک یہاں پر کوئی شہر نہیں, مارکیٹ نہیں, انسان نہیں, جنگل تھا. قرآن میں موجود ہے, ربنا انی اسکنت من ذریتی بواد غیر ذی زرع عند بیتک المحرم ربنا لیقیموا الصلاۃ فاجعل افئدۃ من الناس تهوی الیہم. ابراہیم علیہ السلام جب بی بی ہاجرہ کو, دودھ پیتے بچے اسماعیل کو یہاں چھوڑنے آئے تھے, دور دور تک کوئی چیز نہیں, کعبہ بھی نہیں تھا. حضرت نوح علیہ السلام کے زمانے میں جو ورلڈ وائڈ پانی کا طوفان آیا تھا, اس میں اللہ نے کعبہ کو اٹھا لیا تھا. सिर्फ फाउंडेशन था और वो फाउंडेशन के ऊपर भी ये तो रेत रेत वाली जगह है। भाई रोड मदीना जाओ तो देखने को मिलेगी, रोड के दोनों तरफ रेत ही रेत है। ट्रेन में जाएंगे तो भी देखने को मिलेगी, बारीक बारीक पाउडर की तरह रेत है। और यहाँ तो अरब में ऐसी रेत होती है कि जब तेज हवा चलती है तो पूरी रेत उड़ती है, तो यहाँ नॉर्मल जमीन की रेत आ गई तो पहाड़ बन जाता है। और रेत का पहाड़ होता है और हवा आती है तो नॉर्मल जमीन हो जाती है, ऐसी यहाँ रेत उड़ती है। तो वो जो काबा का फाउंडेशन था उसके ऊपर रेत आ गई थी और एक ऊंचा, जैसे ये टेंट की ऊंचाई देखिए, ऐसा वहां टीला बन चुका था, एक छोटा सा माउंटेन बना हुआ था और उसके नीचे काबा की बुनियाद छुपी हुई थी, पाए छुपे हुए थे। तो हजरत जिब्राइल अमीन फरिश्तों के सरदार वो गाइड बन के आए, रहबर बन के आए और लाकर के यहाँ रास्ता बताया कि यहाँ अल्लाह का घर है, यहाँ अपनी बीवी को दूध पीते बच्चे को यहाँ छोड़ दो। तो यहाँ जंगल में छोड़ दिया था हजरत इब्राहिम अलैहिस्सलाम ने, इसी जंगल में एक पानी का बर्तन था चमड़े का बना हुआ और एक थैली थी, बैग उसमें खजूर थी और यहाँ रख दिया और रख के इब्राहिम अलैहिस्सलाम चले गए यहाँ पर। फिर बाद में हजरत इब्राहिम हजरत इस्माइल ने काबा बनाया बाप बेटे ने मिलकर, कई सालों के बाद काबा की तामीर की। इसलिए मैं हाजियों से नियत करवाता हूँ कि जिस तरह अल्लाह के नबी हजरत इब्राहिम, उनके बेटे हजरत इस्माइल, दोनों बाप बेटे ने मिल के काबा बनाया, तो हम भी नियत करें हम भी हमारे औलाद के साथ मिल के कोई मस्जिद बनाएंगे, अल्लाह का घर बनाएंगे, इबादत खाना बनाएंगे, कोई यतीम बेवा का घर बनाएंगे, कोई चैरिटी के लिए हॉस्पिटल बनाएंगे। ये काम हम भी करें हमारी औलाद के साथ मिलके, औलाद के साथ मिलके आदमी दुनिया का बिजनेस डेवलप करता है, ये आखिरत का बिजनेस है, ये जन्नत का बिजनेस है, ये आखिरत में मौत के बाद काम आने वाली चीज है, वो भी हमें डेवलप करना चाहिए अपनी आखिरत की लाइफ के वास्ते। तो यहाँ जंगल में छोड़ करके चले गए इब्राहिम अलैहिस्सलाम, फिर काबा बना। फिर एक वक्त वो आया कि इस्माइल जवान हो गए, आज का दूध पीता बच्चा कल जवान हो गया। तब इब्राहिम अलैहिस्सलाम ने ख्वाब देखा, एक का एक बेटा, शादी के कितने जमाने तक औलाद ही नहीं थी, फिर बड़ी उम्र में अल्लाह ने बेटा इस्माइल दिया। तो हजरत इब्राहिम अलैहि सलातु वस्सलाम को अल्लाह का हुक्म हुआ कि अपने बेटे इस्माइल की गर्दन पर छुरी चलाओ। तो माँ हाजरा के सामने कैसे छुरी चला सकते थे? तो हजरत इब्राहिम अलैहि सलाम ने कहा बीबी को, बच्चे को जरा तैयार कर दो, किसी बड़े की मुलाकात करवावे, जरा तैयार कर दो। और अल्लाह से बड़े कौन हो सकते हैं? और कुर्बानी करनी थी अल्लाह के नाम पर, हर बड़े की मुलाकात करवाते, जरा बच्चे को तैयार कर दो। तो हजरत हाजरा ने बच्चे को तैयार किया, बाप इब्राहिम बेटा इस्माइल मक्का से चले और मीना के जंगल में आए हैं, इसी मीना के जंगल में आए। तो शैतान बड़ा दुश्मन है, वो हजरत हाजरा के पास गया वहां मक्का में, काबा के बाजू में वो रहती थी, जाके कहता है शैतान तुम्हारा बच्चा कहाँ है, तो कहा अब्बू के साथ गया है। कहाँ गया? किसी बड़े की मुलाकात में गए हैं बाप बेटे। तो शैतान कहता है अरे बात गलत, वो तो तुम्हारे बेटे को काटने ले गए हैं, जबा करने ले गए हैं। तो हजरत हाजरा मम्मी कहती है कि कभी ये पॉसिबल है कि बाप अपने बेटे को काट दे रहे, ये कैसे पॉसिबल है? तो शैतान कहता है इंसान की शक्ल में गया था कि इब्राहिम को इब्राहिम के खुदा ने कहा है, इसलिए वो अपने बेटे को जबा करने के लिए मीना के जंगल में ले गए हैं। कैसी औरत होगी वो माँ हाजरा, कैसा पावरफुल ईमान होगा, कितनी पक्की ईमान वाली औरत होगी। कहती है हाजरा शैतान को अगर अल्लाह ने हुक्म दिया है बेटे इस्माइल को जबा करने का तो जरूर जबा कर देंगे, मैं खुश हूं। अल्लाह का हुक्म बड़ी चीज होती है, हम क्या, अल्लाह का हुक्म है जबा कर देवे, मैं कुछ नहीं कहूंगी। ऐसी हिम्मत वाली वो मां थी हजरत हाजरा। शैतान ने देखा कि यहां तो कुछ काम बना नहीं, औरत को मां को बच्चे की मां को बहुत ट्राई की, लेकिन हजरत हाजरा ने हिम्मत से जवाब दे दिया। फिर शैतान यहां आया था बाप बेटे के पास मीना के जंगल में, हजरत इब्राहिम हजरत इस्माइल के पास आया और तीन जगह के ऊपर दोनों बाप बेटे पर उसने मेहनत की शैतान ने। यही वो तीन जगह है जहां पर हम कंकर मारते हैं, ये वही हिस्ट्रिकल तीन जगह है इसी मीना के मैदान के अंदर। जब हजरत इब्राहिम हजरत इस्माइल को लेकर के जबा करने लाए थे, कुर्बानी के लिए लाए थे, उस वक्त तीन मर्तबा शैतान आया और तीन मर्तबा उसने जो है चक्कर में डालने की कोशिश की। इसीलिए उसी तीन जगह के ऊपर हम शैतान को कंकर मारते हैं। और इसी मीना के मैदान में जब हजरत इब्राहिम अलैहिस्सलाम ने बेटे इस्माइल को जमीन पर सुलाया और अल्लाह ताला ने जन्नत से जानवर भेजा और वो जन्नती जानवर की कुर्बानी हुई और हजरत इस्माइल को हटा लिया, हालांकि सुला दिया था नीचे जमीन पर। फलम्मा अस्लमा वतल्लहु लिलजबीन नादैनाहु अय्या इब्राहिम पद सद्दकतर रुइया इन्ना कदालिक नजज़िल मोहसिनीन। अल्लाह ने फरमाया इब्राहिम हमने तुमको ख्वाब में कहा और तुमने हमारी बात पूरी कर ली अपने बेटे की गर्दन पर छुरी चलाने की। फौरन छुरी तो चली नहीं, अल्लाह का हुक्म था, बहुत मेहनत की नहीं चली। फिर जन्नती जानवर आया, उसकी कुर्बानी हुई और वहां से कुर्बानी की सुन्नत चालू हो गई, कुर्बानी करो। लेकिन जिस वक्त पर हजरत इब्राहिम हजरत इस्माइल को जबा कर रहे थे, छुरी काम नहीं कर रही थी, उस वक्त हजरत जिब्राइल अमीन आए और जिब्राइल अमीन ने आकर के जो है जन्नती जानवर रखा। तो जब जिब्राइल जन्नत से निकले हैं तो वहां से उन्होंने आवाज लगाई थी अल्लाहु अकबर अल्लाहु अकबर। हजरत इब्राहिम अलैहिस्सलाम ने सुना तो कहने लगे ला इलाहा इल्लल्लाहु अल्लाहु अकबर। हजरत इस्माइल ने सुन के कहा अल्लाहु अकबर वलिल्लाहिल हम्द। ये किस्सा इसी मीना के अंदर हुआ, यही हमारे टेंट से थोड़े आगे वाली जगह पर हुआ। और ये जो हम पढ़ते इसको तकबीर तशरीक कहा जाता है। कल 9 तारीख है, अरफात का दिन है, तो 9 जुमेरात, 10 जुमा, 11 शनिचर, 12 इतवार, 13 तारीख पीर सोमवार। कल फजर की नमाज से लेकर के सोमवार के दिन, पीर के दिन मंडे को असर तक 23 नमाज होती है। हर नमाज के बाद ये तकबीर तशरीक पढ़ना कंपलसरी है, मर्द के लिए, औरत के लिए, जमात के साथ, अकेले, जैसे भी नमाज पढ़े ये तकबीर तशरीक पढ़नी है। और नमाज के सिवा भी ये मुबारक दिनों में तकबीर तशरीक पढ़ो। वस्कुरूहु कमा हदाकुम, ये अल्लाह की गाइडलाइन है, उसके मुताबिक तकबीर तशरीक हमें पढ़नी है। तो लब्बैक भी पढ़ेंगे, तकबीर तशरीक भी पढ़ेंगे, ये पढ़ते रहेंगे तो हमारा टाइम भी अच्छा गुजरेगा, सवाब मिलेगा, टाइम बर्बाद नहीं होगा। क्या तकबीर पढ़ेंगे, पढ़िए। अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, अल्लाहु अकबर, वलिल्लाहिल हम्द, अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, अल्लाहु अकबर, वलिल्लाहिल हम्द, अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, अल्लाहु अकबर, वलिल्लाहिल हम्द, अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, अल्लाहु अकबर, वलिल्लाहिल हम्द। तो लब्बैक और तकबीर तशरीक दोनों इन दिनों में हमें पढ़ना है, बहुत नेकी वाला काम है, बहुत सवाब वाला अमल है। चलते फिरते लब्बैक पढ़ो, तकबीर तशरीक पढ़ो, वक्त को बर्बाद मत करो। अल्लाह हमारे हज को आसान फरमाओ, अल्लाह हमारे हज को कबूल फरमाओ। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुभान अल्लाह व बिहम्दिही, सुभान अल्लाह अलअज़ीम। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير اللهم صل صلاة كاملة وسلم سلاما تاما على سيدنا محمد الذي تنحل به العقد وتنفرج به الكرب وتقضى به الحوائج وتنال به الرغائب وحسن الخواتيم ويستسقى الغمام بوجهه الكريم وعلى آله وصحبه في كل لمحة ونفس بعدد كل معلوم لك يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم اللهم صل شان امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم انصر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم اجبر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم استر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم اشفی جمیع مرضا امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم انا نسألک رضاك والجنة. اللہم انا نسألک رضاك والجنة. اللہم انا نسألک رضاك والجنة. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے حج کے اعمال کو آسان فرماؤ, قبول فرماؤ, قبول فرماؤ, ہمارے حج کو قبول فرماؤ. اے اللہ عافیت اور سہولت عطا فرماؤ, اس کے بدلے میں جنت الفردوس عطا فرماؤ, دنیا اور آخرت کی بھلائیاں عطا فرماؤ, ہماری جائز مرادیں پوری فرماؤ. اے اللہ تمام ایمان والوں پر رحم کرم فرماؤ. پیارے آقا تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی, ہم کو اور پوری امت کو عطا فرماؤ. حضرت نبی پاک صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی, اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. اے اللہ ہماری حاضری کو قبول فرماؤ, ہماری حاضری کو قبول فرماؤ, ہماری حاضری کو قبول فرماؤ. اپنی رضا اور خوشنودی کا ذریعہ بناؤ, اپنی رضا اور خوشنودی کا ذریعہ بناؤ, اپنی رضا اور خوشنودی کا ذریعہ بناؤ, دنیا آخرت کی سعادتوں کا ذریعہ بناؤ. ہم کو اور ہماری اولاد اور نسلوں کو اس پاک جگہ کی مبارک حاضری عطا فرماؤ. اللہم صل وسلم وبارک علی سیدنا محمد وعلى آله وصحبه اجمعین. سبحان ربک رب العزة عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.